ಮಾತೃದೇವ ಭವ ಪಿತೃದೇವ ಭವ ಯೋ ಸಂಸ್ಕೃತಿರ ಪರಂಪರಾ ಬನಾಓ ಇನ್ಕೋ ಜೀವನ ಹಮೇ ಹಸಿ ಖುಷಿ ಭರಾ ಭರಾ.
ನಮಸ್ಕಾರ, ಜ್ಯೇಷ್ಠ ನಾಗರಿಕ ಕಾರ್ಯಕ್ರಮಮಾ ಹಾರ್ದಿಕ ಸ್ವಾಗತ ಛ. तपाईले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनुभएको छ. यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ. कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न सङ्घ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौँ. यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसङ्ग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्. आज हामी कुराकानी लिएर आएका छौँ, कार्यक्रम सुन्दै गर्नुहोला.
आउनुहोस् कार्यक्रम सुरु गरौँ.
ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 र नियमावली 2065 भएको व्यवस्थाको बारेमा जानकारीका साथै ज्येष्ठ नागरिक स्वयंको अनुभव सुनाउँदै आएको यस कार्यक्रममा हामी यस सम्बन्धी विभिन्न सङ्घ संस्था खोलेर संस्था सञ्चालन गर्दै आउनुभएका संस्था प्रमुखसँग पनि कुराकानी गर्दै आएका छौँ. यसै सन्दर्भमा आज हामी 61 वर्षीय ज्येष्ठ नागरिक उद्धव दहालसँग गरिएको कुराकानी सुनाउँछौँ. उहाँ हेटौँडा उपमहानगरपालिका वडा नम्बर 17 गैरी गाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम तथा लक्ष्मी वेङ्कटेश मन्दिरको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ. कार्यक्रममा अब हामी कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएको यस वृद्धाश्रमले उहाँहरूलाई के कस्तो सेवा सुविधा दिएको छ, त्यहाँ बस्नुभएका ज्येष्ठ नागरिकहरूको अवस्था के कस्तो रहेको छ, आश्रमको दैनिक दिनचर्या के कस्तो रहेको छ, यसबाट उहाँहरू कत्तिको खुसी हुनुभएको छ, त्यहाँ रहनुभएका ज्येष्ठ नागरिकहरूको महाप्रस्थान भयो भने कसले दाह संस्कार गर्दछ लगायतका विषयलाई केन्द्रमा राखेर सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी सुनाउँदैछौ.
वरिष्ठ उपाध्यक्षज्यू, श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम हेटौडामा रहेको छ, यो आश्रमको उद्देश्य चाहिँ के छ?
यो आश्रमको उद्देश्य चाहिँ विशुद्ध नाफारहित समाजमा असहाय भएका वृद्ध वृद्धा, एकदम असहाय भएका भनेको मतलब बेसहारा वृद्ध वृद्धालाई सहायता गर्ने उद्देश्यले सञ्चालन भएको यो वृद्धाश्रम. हामीसँग पहिला तत्कालीन अवस्थामा 12-13 वृद्ध वृद्ध हुनुहुन्थ्यो. पछि 2-4 बैकुण्ठ जानुभयो, 1 फिर्ता जानुभयो, उहाँको परिवारमा पुनर्मिलनमा जानुभयो, अहिले 7 हुनुहुन्छ.
आश्रम चाहिँ कहिलेदेखि सञ्चालनमा आएको सर?
यो चाहिँ 2056 असारको 18 सञ्चालन हो. यो यसको हाम्रो यसको भोगचलनमा जग्गा करिब 1 जति जग्गा छ, 1 जति जग्गा छ. अनि मन्दिर सत्तल सहित मन्दिर र सत्तल सहितको एउटा भवन छ. अनि वृद्धाश्रम भवन 8 भवन छ. कार्यालय भवन 2 छ. भान्सा कोठा 2 भान्सा कोठा छ. यसको हाम्रो हालसम्मको स्थिर सम्पत्ति चाहिँ 3,09,37,296 देखिन्छ.
हजुर, यहाँले भन्नुभयो नि एकजना बुवा चाहिँ घर फिर्ता हुनुभयो पुनर्मिलनको लागि भनेर, उहाँ कसरी आइपुग्नु भएको थियो अनि फेरि कसरी जानुभयो?
भरतपुरतिर यस्तै आश्रमको मान्छेले त्यहाँ अलि गाह्रो भएर राख्नलाई खर्च पुर्याउन गाह्रो भएर उनीहरूले यहाँ ल्याएर छोडिदिए होइन. पछि उहाँको मेन्टल्ली अलिकति त्यस्तो के रहेछ कि उहाँ खुट्टै निस्केर हिँड्नुभएको छ. हामी कहाँ के समस्या छ भने बिल्डिङहरू सबै कुरा व्यवस्थित छ, कम्पाउन्ड वाल छैन कि. कम्पाउन्ड वाल नभएको कारणले अनि उहाँ चाहिँ खुट्टै हिँडिदिनु भएको छ. हाम्रो त तनाव भयो, हामी संसार खोज्यौँ. खोज्दै जाँदाखेरि पछि उहाँलाई देवघाटमा हामीले भेटायौँ.
ए हजुर,
भेटाएपछि अनि उहाँको नजिकको नातेदार भन्नुहुन्थ्यो अब ठ्याक्कै त्यसरी त भएन, नजिकको नातेदारलाई त्यो पुरानो जुन आश्रमबाट ल्याएको थियो हामीले त्यही जिम्मा लाएर उहाँको मान्छेलाई जिम्मा लगाइदिएको हामीले.
सर, यो आश्रममा आउने प्रक्रिया चाहिँ कस्तो छ?
आउने प्रक्रिया चाहिँ कस्तो छ भने विशुद्ध यो सहाराविहीन र घर परिवारबाट तिरस्कृत त्यस्तो माता पिता यो 60-65 वर्ष क्रस भएका वृद्ध वृद्धाहरू आउनुभयो भनेदेखि हामीले सहयोग गर्छौँ। अब त्यो परिवारको सल्लाहबाट आयो भने फार बेटर भइगयो, परिवारको सल्लाह बेगर आयो भने पनि हामीले परिवारसँग सल्लाह गरेर कोअर्डिनेसन गरेर अनि बल्ल उहाँलाई राख्छौँ, कुनै शुल्क लिँदैनौँ। अब अलिक गाह्रो त गाह्रै हुन्छ, अब कतिपय वृद्ध वृद्धा चाहिँ अब दिसा पिसाब सबै गर्ने त्यो सबै हामीले नै म्यानेज गर्नुपर्छ, अब गर्नुपर्छ। कुनै खर्च एक रुपियाँ पनि कुनै अहिलेसम्म उहाँहरूले कुनै ठाउँ हामीले एक रुपियाँ पनि ल्याए पनि छैनौँ। हामीले त्यसै सामाजिक रूपमै यसो कहिले सप्ताह लाउने, कहिले वाल्मीकि रामायण लाउने, कहिले के लाउने, यसो कार्यहरू गर्ने, पैसा सङ्कलन गर्ने। अनि हामीसँग 30 लाख रुपियाँ अहिले अक्षय कोषमा छ, 31 लाख रुपियाँ अक्षय कोषमा छ।
ए, त्यो अक्षय कोषबाट चलिरहेछ,
त्यो अक्षय कोषको ब्याजबाट गर्छौँ। तर ब्याजले त किन पुग्छ र है, मन्दिरमा एकजना पुजारी राख्नु पर्यो, एकजना भान्से राख्नु पर्यो, अनि त्यसो हुँदा उहाँहरूलाई तलब पनि दिनै पर्यो। अब एकदम गाह्रो छ, हामी नै अलिअलि 2-4 हजार सबै सञ्चार समितिका साथीहरू मिलेर हालेर अनि हामी यो संस्था चलाइरहेको छौँ
बहिनी। स्थानीय तहसँगको समन्वय चाहिँ कस्तो छ त?
स्थानीय तहहरूको समन्वय राम्रो छ, वडाबाट पनि हामीले पटक पटक सहयोग पाएका छौँ, नपाएको छैनौँ, वडाबाट सहयोग पाएका छौँ, नगरपालिकासँग हामीले भनिरहेको छौँ। हामीले चाहिँ प्रदेशको पर्यटन पूर्वाधारबाट बजेट पाएर करिबन एकपल्ट 40 लाख, एकपल्ट 40 लाख गरेर 80 लाखको बजेट पाएर एउटा बिल्डिङ बनाएका छौँ, ठुलो हल तयार भइसकेका छ। ठुलो हलको माथि उठाएर पिल्लर र वाल उठाएर राखेका छौँ, तर ढलान हुनलाई पैसा नभएर रोकिरहेको छ अहिले। अनि हामीले प्रदेशसँग धेरै गुनासो गरेका छौँ, पाइएन यसपालि बजेट, पाइएन, जिरो भयो।
प्रदेशको राजधानीमै छ,
राजधानीमै छ। अनि फेरि विशेष गरी प्रदेश अहिलेको मुख्यमन्त्री चाहिँ त्यहाँको त्यो हामीले यो संस्था चलाउने बेलामा जुन सुरुमा श्रीमद् भागवत लगाएर ऊ गऱ्यौँ त्यसको संयोजक नै उहाँ हुनुहुन्थ्यो त्यतिखेर उहाँ।
हजुर,
तैपनि उहाँले खै यो त्यो 1 तलाको फिनिसिङ गर्ने पैसा करिब हामीलाई 60 लाखदेखि 1 करोडसम्म लाग्छ, त्यति भयो भनेदेखि हामीले चाहिँ वेद पाठहरू यसो पारायणहरू पढ्ने र बुढाबुढा गाउँका मान्छेहरू जम्मा हुने यसो पढ्ने वातावरण बनाऊ भनेर हामीले सोच बनाएको छौँ। त्यो एकाडेमिक हिसाबले त होइन, यसो ऊ गरेर पारिवारिक सबै बसेर गाउँका मान्छेहरू टोलका मान्छे सबै बसेर त्यहाँ संस्थामा चाहिँ अब संस्कृतहरू पढ्ने, वेदहरू पढ्ने, त्यस्तो चाहिँ यसो सिक्ने ठाउँ बनाऊ भनेर सोच बनाएको छौँ होइन। अब त्यसको लागि हामीलाई चाहिँ खासै कहीँबाट त्यस्तो पाइया छैन, अब सहयोगको अपेक्षा चाहिँ हामीले धेरैतिर गरेका छौँ, अब खासै त्यस्तो सहयोग पाइया छैन अहिलेसम्म, ठुलो सहयोग पाइया छैन। बुढा कार्यालयबाट यसपालि कति 5 लाख रुपियाँ कति दिनुभएको थियो, त्यही पनि त्यो सार्वजनिक निर्माणको पैसा हो, त्यो निर्माणमै खर्च भयो।
कहिले काहीँ अब कुनै व्यक्तिहरूले स्वतस्फूर्त रूपमा सहयोग चाहिँ गरिरहेको
छ, त्यस्तो चाहिँ आउँछ, त्यस्तो चाहिँ बाटो हिँड्नेहरूले हाम्रो ठुलो गोपुर छ, ट्याक्क गेटैमा ठुलो गोपुर छ, गरुड स्तम्भ छ, ठुलो गरुड स्तम्भ छ, अनि त्यो देख्ने बित्तिकै मान्छे त्यो हार्दिकताले पनि ओहोरदोहोर गर्ने, हाइवेको नजिकै छ कि यो कान्ति लोकपथको हाइवेको नजिकै छ, त्यो हिसाबले अब इन्डियन तीर्थयात्रीहरू अब त्यहाँका आगाहरू चाहिँ त्यसरी आएर यसो उहाँहरूले गर्नुहुन्छ। मन्दिर हाम्रो अखण्ड पूजा आजा हुन्छ सबै।
अनि आश्रमले चाहिँ त्यहाँ बस्नुहुने आमा बुवालाई के सुविधा दिएको छ त?
अब खाना बस्न लाउन
भन्नाले जस्तै अब आश्रमको डेली रुटिन कस्तो हुन्छ?
डेली रुटिन चाहिँ कस्तो हुन्छ, बिहान त्यहाँ मन्दिरको पूजा आजा हुन्छ, पूजा आजा भएपछि अब त्यहाँ प्रसाद जे बनिया हुन्छ त्यो गोष्ठीको रूपमा अथवा खाजाको रूपमा त्यो लिइन्छ, अनि 10 बजेपछि त्यहाँ मन्दिरमा भोग लगाइन्छ भगवान्लाई, भोग लगाएपछि अनि खाना मिसाइन्छ, अनि 11 बज्छ होला खाना खाँदा, अनि बेलुका खाना चाहिँ अलिक चाँडो हुन्छ, वृद्ध वृद्धालाई अलिक चाँडो खुवाउनुपर्ने रहेछ, त्यो धेरै त्यस्तो नै देखियो। बेलुका चाहिँ करिबन अँध्यारो नहुँदै उहाँहरूले खाइसक्नु,
उहाँहरूको अब स्याहार सुसारको लागि जनशक्ति चाहिँ कसरी व्यवस्थापन गर्नुहुँदैछ? हजुर,
अनि गाई हुनुहुन्छ, दुई थान गाई हुनुहुन्छ, दुध खुवाउनु पर्यो उहाँहरूलाई होइन, अनि त्यो म्यानेज चाहिँ गरेका छौँ। हामी कहाँ चाहिँ फेरि के चाहिँ छ भनेदेखि विशुद्ध शाकाहारी, विशेष गरी अब त्यहाँ लक्ष्मी वेङ्कटेश मन्दिर हुनुहुन्छ, भगवान् हुनुहुन्छ, भगवान्को प्राण प्रतिष्ठा गरेका छ, अब त्यो व्यक्तिगत होइन मन्दिर हो होइन, पुजारी सबै व्यवस्था गरेका छ, अनि त्यो हुँदा हामी विशुद्ध शाकाहारी खाना हुनु भएकोले दही दुध त चाहियो, त्यसरी व्यवस्था गरेका छौँ भने
हजुर जनशक्ति व्यवस्थापन
भनेको जनशक्ति व्यवस्थापन भनेको त्यहाँ उहाँहरूलाई बस्ने मान्छेहरूलाई
हजुर त्यहाँ होइन उहाँहरू बस्नुहुन्छ तर स्याहार सुसारको लागि त चाहियो नि त
त्यो त गरेछ अब मन्दिरको पुजारी व्यवस्था गर्नु पर्यो स्याहार सुसारको मान्छे चाहियो गाई पनि पालेको छ गाईको नि गर्नु रेखदेख गर्नु पर्यो त्यो त छ अनि एउटा भान्सो चाहियो चाहिएन र बहिनी
चाहियो हजुर कतिजना व्यवस्थापन गर्नु भएको छ
तिनजना हुनुहुन्छ अहिले
उहाँहरूलाई पनि यसो महिनामा
पुजारीलाई मन्दिरको 25,000 महिनाको छ अरू उहाँहरूलाई कति 18-19,000 दिया छ दुईजनालाई
अनि स्वास्थ्य जाँचको व्यवस्था के छ
यस्तो बेला बेलामा कुनै कुनै कहिले रोटरीहरू यस्ता क्लबहरू सङ्घ संस्थाहरूले गएर बेला बेलामा त्यो स्वास्थ्य जाँच गर्ने उ गर्ने गरिदिनुहुन्छ अनि त्यहाँ चाहिँ त्यो मन्दिर पनि भएको हिसाबले कोही कोहीको जन्मदिनको उपलक्ष्यमा जानुहुन्छ भगवान्को सेवा आराधना गर्नुहुन्छ आज वृद्ध वृद्धलाई म खुवाउँछु है भन्नुहुन्छ साथै श्रद्धापूर्वक उहाँहरूले हरेक म्यानेज गर्नुहुन्छ त्यस्तो चाहिँ राम्रो संस्कृतिको विकास पनि भएको छ
यदि स्वास्थ्य जाँचको क्रममा उहाँहरूलाई समस्या भयो भने कहाँ लगेर उपचार गराउनुहुन्छ के छ
हामीले रणा हस्पिटल लग्छौँ एकजना एक दिन वृद्ध एक दिन लड्नु भएर अलिकति टाउकोमा चोट लागेको शङ्का गरेर रणा हस्पिटल ल्याएको रणा हस्पिटलले यहाँ नगरौँ भरतपुर लैजाउँ भनेपछि भरतपुर लगेर टाउको सिटी स्क्यान गरेर सबै उपचार गराएर लिएर आयो त्यसरी उहाँको उपचार भयो पछि लाग्यो
उपचार खर्च
उपराजको खर्च त संस्थाले बिहोर्नु पर्ने बिहोर्ने गरेको छ अहिलेसम्म कहीँबाट व्यवस्था भएको छैन हामीले यहाँ हस्पिटलतिर यहीँ लोकल ठाउँमा हेल्प होस्टतिर चाहिँ उहाँहरूले स्वतः गरिदिनुहुन्छ आश्रमको आश्रित परिवार भनेपछि उहाँहरूले गरिदिनुहुन्छ भरतपुर लाँदा ओर्दा ठुलो खर्च त हामीले गर्नुपर्छ नत्र उपाय छैन
हजुर उहाँहरूको स्वास्थ्य बिमा भएको छ कि छैन त त्यहाँ
छैन स्वास्थ्य बिमा चाहिँ भएको छैन
त्यही भएर पनि अलिकति आर्थिक भार पर्ने आश्रममा रहनुभएका सबैले सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ त
सबैले पाउनुहुन्छ
कोही नपाउने त हुनुहुन्न
छैन छैन त्यस्तो होइन पाउनुहुन्छ एकजनाको चाहिँ त्यो 70 क्रस नभएको भएर एकल महिला हुनुहुन्छ उहाँको चाहिँ त्यो एकल महिला भत्ता खानुहुन्छ नत्र सबै ज्येष्ठ नागरिकहरू नै छन्
उहाँहरूको सामाजिक सुरक्षा भत्ता कसरी वितरण भइरहेछ कहाँ एउटै ठाउँमा त होइन होला
उहाँले ब्याङ्क खाता खोलेर ब्याङ्कमै ट्रान्सफर गरिदिनुहुन्छ हरेक वर्ष ऋण गरिदिनुहुन्छ अनि ब्याङ्कमा पैसा ट्रान्सफर गरिदिनुहुन्छ
कहाँ कहाँको हुनुहुन्छ
उहाँहरूको त्यो भएको डाटा चाहिँ मसँग भएन अहिले सरी अब त्यसमा चाहिँ
होइन मतलब यसो बुझ्दाखेरि उहाँहरू कुन कुन ठाउँको हुनुहुन्छ
एकजना चितवनबाट आउनुभयो होइन
हजुर
एकजना पहिलेदेखि यहीँ बसेको जन्मिएका हो अतो पतो केही छैन त्यो त्यहीँ बाटोमा कुल्ली काम गर्नुहुन्थ्यो त्यही बस्नुभयो
उहाँले अनि उहाँको नागरिकता छ त
नागरिकता छ सबै छ अनि दुईजना महिला हुनुहुन्छ उहाँहरू चाहिँ लोकलै उहाँको
एटौडाकै हुनुहुन्छ
श्रीमान बित्नुभएको छोराछोरी नभएको त्यस्तो हुनुहुन्छ अनि आर्थिक रूपमा अलिकति आर्थिक भएका चाहिँ कुनै पनि हुनुहुन्न एकदम निमुखा त्यस्तो वर्ग मात्रै हुनुहुन्छ अहिले आश्रित चाहिँ
उहाँहरू आफै आइपुग्नु भएको हो कि कसैको सहाराले त्यहाँसम्म आइपुग्नु भएको
धेरै जस्तो चाहिँ मार्फत आउनु भएको छ मार्फत आउनु भएको छ एकजना चाहिँ त्यो बाटोमा कुल्ली काम गर्नुहुन्थ्यो उहाँ चाहिँ अशक्त भएपछि उहाँको कम्मरको समस्या भयो अहिले पनि त्यो हिँड्न गर्न अलिक गाह्रो छ उहाँ चाहिँ आफै आएर आश्रित हुनुभयो म बस्छु भन्नुभयो अनि कति पैसा छ मसँग 50-60,000 कति पैसा छ यो संस्थालाई दिन्छु भन्नुभयो उहाँले तर त्यो पैसा हामीले लिएनौँ उहाँकै नाममा कुनै त्यहाँ नजिकै कुनै सहकारीमा राखिदिएर ऊ गऱ्यौँ अब पछि फेरि उहाँको अन्तिममा केही खर्च सर्च पर्ला के पर्ला त्यतिखेर कहाँ पैसा लियो त्यही पैसा चलाउनु पर्ला भन्ने हिसाबले उहाँको पैसा माछा छैन हाम्रो
कति त आफन्त पत्ता नलागेको आफन्त अलिकति थाहा नभएको
त्यस्तो हुनुहुन्छ एकजना चाहिँ कस्तो हुनुभयो भने यहाँ लामो समय यहाँ रणामा टिचिङ गर्नुभयो उहाँको साइन्सको एकदम क्यापेबल मान्छे साइन्स पढाउनुहुन्थ्यो माडीमा अनि उहाँको चाहिँ परिवार कोही पनि दत्तात्रेय खण्डेकार भन्ने
हुनुहुन्छ
अनि उहाँ चाहिँ माविको टिचर अनि रिटायर भएपछि अब दुःख जिलो त्यो अलिअलि हातखुट्टा चलनजेल त बस्नुभयो पछि भएपछि कसले गर्ने अनि उहाँको त पेन्सन आउने
अनि
उहाँ गएर राख्यौँ दिशा दिशा सबै एकै ठाउँ भयो अब मान्छे त्यो उहाँको पेन्सनले अनि त्यो उहाँ सबै गर्दा उपचार खर्च के गरेर उहाँलाई धेरै समय राख्यो राखेपछि अनि उहाँ वैकुण्ठ जानुभयो
ए हजुर
अनि उहाँ वैकुण्ठ गएपछि उहाँको काज क्रिया पनि हाम्रै हामी नै मिलेर त्यहाँ गरेर त्यसै गर्छौँ। उहाँको कोही पनि सहारा हुनुहुन्नथ्यो, उहाँ भन्नुहुन्थ्यो मेरो कोही पनि छैन भन्नुहुन्थ्यो, अब त्यो भगवान् जानु न, अब उहाँले त्यसै भने अब दत्तात्रय खण्डेकार भन्ने हुनुहुन्थ्यो,
उहाँले मृत्युवरण गरिसक्नुभयो
उहाँ जानुभयो।
कोही त आफन्त भएको पनि हुनुहुन्छ होला, भेट्न आउनुहुन्छ त उहाँहरू?
आफन्त भएको नि हुनुहुन्छ,
भेट्न आउनुहुन्छ उहाँलाई?
भेट्न त आइहाल्नुहुन्छ नि, भेट्न आउनुहुन्छ, के खानेकुरो कहिले काहीँ ल्याइदिनुहुन्छ, यस्तो उस्तो त्यस्तो त छ, त्यस्तो हार्दिकता छ, त्यस्तो नभएको चाहिँ
हजुर। यदि आश्रममै बस्दा बस्दै उहाँहरू स्वर्ग जानुभयो, उहाँहरूको मृत्यु भयो भने यो मृत्युपछि गरिने संस्कार आश्रमले गर्छ कि अब कोही नभएको त के छ तपाईँको?
होइन, यस्तो हुन्छ, उहाँ मृत्यु संस्कारको चाहिँ अब आफ्नै विधिबाट उहाँका आफन्तहरूले उ गर्नुभयो भने त गरिहाल्नुभयो, गर्नु भएन भने जस्तै मैले अघि एउटा उदाहरण दिएँ नि दत्तात्रेयजीको,
हजुर
हामीले गऱ्यौँ भनेर
आफन्त हुने चाहिँ उहाँहरू नै गर्नुहुन्छ,
जिम्मा लाउने बोलाउने गर्ने गर्ने होइन भनेदेखि भएन भनेदेखि त हामीले गर्नु परेको नि, त्यो त अन्तिमको त्यो अवस्था त जिम्मा लिनु परेको नि,
परेन
र?
हजुर, सरकारले यस्ता आश्रम सञ्चालकहरूलाई चाहिँ के गर्नु पर्ला, यहाँलाई के लाग्छ?
मेरो व्यक्तिगत कुरोमा चाहिँ रिक्वेस्ट के हो भने, मैले अब लामो समय निजावतीमा काम गरेँ होइन, अहिले रिटायर लिएर बसेँ, तर यो सञ्चालक समितिका यस्ता आश्रम सञ्चालकहरूलाई चाहिँ अवेरनेस, यसो सानोतिनो तालिमहरू चलाएर उहाँहरूलाई यो सम्बन्धी अलिकति के छन् देशका नियम विद्यमान नियम कानुनहरू यसो सिकाउनु, संस्था चलाउने विधि सिकाउने, त्यस्ता कुरा भयो भने चाहिँ भोलिको संस्थालाई राहत हुन्थ्यो।
आश्रम सञ्चालन गर्दै गर्दा आश्रम सञ्चालन गर्न कतिको सजिलो रहेछ?
असाध्यै गाह्रो छ आश्रम सञ्चालन गर्न, हल्का छैन, धेरै गाह्रो छ। अब मैले
चालकहरूले
हाम्रो आफ्नो पेन्सनको पैसा त्यहाँ खर्च गर्नुपर्ने अवस्था छ, भनाइ मतलब त्यो जबरजस्ती खर्च त होइन, स्वैच्छिक हो, स्वैच्छिक भए पनि अब संस्थामा दुःखको काम दुःख परिरहेछ, पैसा छैन, अब त्यहाँ काम गर्ने मान्छे त तलब दिने पैसा भएन भनेदेखि हामी हामी सञ्चालक सञ्चालक मिटिङ बसे बेला 1,000-2,000 उठाउँछौँ, त्यही पैसा दिन्छौँ।
यस्तो खालको मानव सेवा गर्दाखेरि आत्मसन्तुष्टि चाहिँ कतिको हुँदो रहेछ यहाँको अनुभवमा?
होइन, आत्मसन्तुष्टि त एकदम राम्रो हुन्छ, आत्मसन्तुष्टि नै हो नि सबैभन्दा ठुलो कुरो त, आत्मसन्तुष्टि होइन र?
अनि यता आश्रमलाई पनि तपाईँले समय दिइरहनु भएको छ, तपाईँको व्यक्तिगत जीवन पारिवारिक जीवन पनि छ होला, कसरी समय व्यवस्थापन गर्नुहुन्छ?
आश्रममा त्यति धेरै समय दिइराख्नु पर्दैन,
हजुर
हल्का हल्का समय दिन पुग्छ।
परिवारको सहयोग?
परिवारको सहयोग त व्यक्तिगत भन्नुपर्दा म मेरो परिवारबाट चाहिँ संस्थामा आबद्ध हुँदा केही पनि त्यस्तो अप्ठ्यारो फिल भएको छैन, घर परिवारले सहयोग गर्दैकै छन्, हुन्छ गर्नु गर्नुपर्छ भन्छन् न त्यस्तै।
वास्तवमा हाम्रा आमा बुवाहरू जो पाएको हुनुहुन्छ उहाँहरूलाई सहारा चाहिन्छ, के सोच्नु हुँदो रहेछ अनि हामी चाहिँ के सोच्दा रहेछौँ यहाँले अध्ययन गर्नुभएको काम गर्दै गर्दाको अनुभवमा?
यसमा चाहिँ मैले अलिकति रिक्वेस्ट गरेँ है त बहिनीलाई, अब तपाईँहरूको देशकै ठुलो सञ्चार माध्यम मार्फत मैले के अनुरोध गरेँ भनेदेखि, मान्छे जन्मेपछि बुढो हुनुपर्छ, सबैले बुढो हुनुपर्छ, पर्दैन त?
हजुर,
सबैले बुढो हुनुपर्छ, बुढो भएर अब जानु पनि पर्छ, अब वृद्ध अवस्थामा चाहिँ एकदम हार्दिकताका साथ परिवारसँग सल्लाह गरेर यस्तो आश्रममा बस्दाखेरि चाहिँ त्यो त्यसको बसाइ निकै राम्रो हुने देखेँ मैले चाहिँ मेरो व्यक्तिगत अनुभव।
ए ए हजुर, कसरी?
अब तपाईँले नि अनुभव यसो सोच्नुहोस् न, घर परिवारसँग छोरो कहाँ छ, छोरी कहाँ छ, बुहारी कहाँ छ, नाति नातिना कहाँ छन्, तर त्यहाँ त एउटा परिवार छ, मिल्या छ, ट्याममा खाना आउँछ, ट्याममा खाजा आउँछ, सबै कुरो हुन्छ, नुहाइ धुवाई सबैको व्यवस्था छ, तितो तातो चिसो सबै व्यवस्था छ, व्यवस्थितसँग बस्या छ नि त त्यहाँ, त्यो बसाइ भने त सबैलाई घरैमा बस्दा अथवा अब हामी जस्तो पेन्सन होल्डरलाई पनि गाह्रै होला घरैमा बस्दा जस्तो लाग्छ कि मलाई चाहिँ, कस्तो लाग्छ यहाँलाई?
हजुर, तर अब कतिपय आमा बुवा त चाहनुहुन्न नि त परिवारसँग अलग बस्न चाहनुहुन्न, वृद्धाश्रम जान चाहनुहुन्न,
तकभर चाहिँ गर्नु पनि हुँदैन, तर नेपालमा त अब अहिले छोरो कहाँ छ भन्दा फलान ठाउँमा, विदेशमा फलान ठाउँमा, बुहारी कहाँ, नाति नातिना कहाँ, अधिकांश त्यस्तै देखिन्छ नि, बुढाबुढी मात्रै घरमा देखिन्छन् नि त, त्यस्तोको हकमा भने त्यस्तो हकमा यस्तो संस्थामा गएर आबद्ध भएर बस्नु भने चाहिँ उहाँहरूको लागि चाहिँ असाध्यै राम्रो,
सुरक्षित।
कस्तो लाग्छ यहाँलाई?
अब तपाईँको तर्फबाट भन्नुभयो त्यो एक प्रकारले ठिक हो, तर सकेसम्म परिवारसँगै बस्न पाए हुन्थ्यो भन्ने सबैको चाहना चाहिँ हुन्छ।
चाहना त हुन्छ, त्यो परिवारसँग बस्न ठिक हो, तर परिवारै छैनन्, सबै अधिकांश बाहिर गएर छन्
त्यो मामलामा। हजुर,
होइन र भन्नु त।
हजुर, हाम्रा आमा बुवा
भएकैको हकमा पनि, परिवार भएकैको हकमा पनि यसरी आश्रमसँग आश्रित भएर बस्दाखेरि छुट्टी मजा चाहिँ हुँदो रहेछ है। मैले त्यहाँ बटुलेको अनुभवमा चाहिँ
हजुर सबैसँग भेट हुने है,
सबैसँग भेट हुने, दिनु उड्ने, खाजाको टाइममा टक्क खाजा खाने, मान्छे आउँछन् चिया खाने, गफ गर्ने, ऊ गर्ने, धार्मिक अनुष्ठानहरू गर्ने, किताबहरू अध्ययन गर्ने, के गर्ने हो सबै कुरो त्यहाँ छ नि त, त्यो घर त्यो माहौल त मिल्दैन।
हजुर, नमिल्न सक्छ
त्यो गर्ने। अनि हप्तामा दुई दिन बिदा हुन थाल्यो अहिले त, अनि हप्तामा दुई दिन चाहिँ घर गएर बस्ने आनन्दसँग, अनि फेरि बिदा पछि फेरि आश्रममा आउने, यो त बडा अनुनासित सम्बन्ध हुन्छ जस्तो लाग्छ है।
अब कतिपय आमा बुवाहरू एकदमै हुन्छ नि, एकदमै खुसी नहुनु भएको, उहाँहरू एकदम पीडामा हुनुभएको, खुसी हुनै नसक्नु भएको स्थिति पनि छ,
त्यस्तो अहिले चाहिँ देखिया छैन।
सम्पूर्ण आश्रम सञ्चालकहरूलाई के सुझाव दिनुहुन्छ?
आश्रम सञ्चालकहरूलाई चाहिँ अलिकति आश्रमप्रति टाइम दिने, टाइम म्यानेज गर्ने, र अलिकति गाह्रो अप्ठ्यारो केही पनि नमानिकन त्यहाँ राखेका मान्छेले काम गर्ने होइन, हामीले त्यहाँ सरसफाइ यसो उसो जे गर्न सकिन्छ यथाशक्य लागि परेर आश्रम सञ्चालकमा जाने, सर्ट प्यान्ट चाहेर टिकट पर्छ जाने, खुट्टामाथि खुट्टा चढाएर मिटिङमा बस्ने, म्यानेजमेन्ट सही गर्ने, हिँड्ने गर्नुभन्दा चाहिँ आश्रममा यस्तो आश्रित भएका मान्छेहरूको सर सहयोग सेवा अर्थ भन्दा नि गफै गरेर पनि त उहाँहरूलाई विशेष किसिमले रमाउन सकिँदैन त, यस्तो गर्ने हेबिट सबैको बस्दियो भनेदेखि अझ बस्ने आश्रित वृद्ध वृद्धहरू चाहिँ झन् खुसी हुन्छन् कि, सञ्चालकहरूप्रति उनीहरू एकदम जवाफदेही भएको जस्तो, सञ्चालक पनि वृद्ध वृद्धसँग जवाफदेही, दुवै थरीको जवाफदेही त प्रष्ट आउँछ नि, त्यस्तो हुँदा होइन र।
हजुर, श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम भेटौडाको आगामी योजना चाहिँ के छन्?
आगामी योजना चाहिँ मैले भनिहालेँ अघि कुरोमा जोडिहाल्यो, बिल्डिङको माथिको एउटा ठुलो बिल्डिङ छ, तल हल तयार भइसकेको छ, माथि ठुलो बिल्डिङको कोठाहरू त्यसमा बनाउने गरेको छ, माथि वाल र पिल्लर गए बनिसकेको छ, ढलान हुन बाँकी छ, त्यसको बजेट म्यानेज भएको छैन, त्यो ढलान गर्ने म्यानेजमेन्ट त्यस्तो व्यवस्थाको लागि बरु रेडियो नेपालले पनि काहीँ भनिदिएर कसैलाई ऊ गरिदिएर त्यस्तो आउन सक्छ भने यो समाचार त्यहाँ पुर्याइदिएर ल यो आश्रमलाई यसरी गरौँ भन्ने किसिमले रेडियो नेपालसँग नि हामीले हार्दिकताका साथ सहयोगको अपेक्षा गर्यौँ, यसलाई अन्यथा नमानिनु होला। एकदम
हामीले त तपाईँको कुराहरू सञ्चार गरिदिने काम मात्रै हो हाम्रो जिम्मेवारी त सर।
हो, एकदम सञ्चार हो, यहाँहरूले दिने भन्ने नखोजे होइन मैले, यहाँहरूले सञ्चार गरिदिएपछि यसको उसमा चाहिँ अलिकति निकायहरूले चाहिँ ख्याल गरिदिनुहुन्छ भनेर मैले अपेक्षा गरेँ।
अन्त्यमा केही तपाईँको कुराहरू बाँकी छन् कि?
अन्त्यमा अब रेडियो नेपाल जस्तो पवित्र संस्थाले यसरी यो हाम्रो श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रमलाई आफ्नो कुरा राखेर, म उपाध्यक्षले आफ्नो कुरा राखेर संस्थाको बारेमा जुन जानकारी लिएर संस्थाको यो देशभरिको सञ्चार माध्यमबाट जुन पठाउने जुन सहयोग गर्नुभयो यसको लागि म रेडियो नेपालप्रति आभार व्यक्त गर्छु, र यहाँहरू सहयोग आबद्ध सबै रेडियो नेपालका कर्मचारी मित्र सबैजनालाई पनि धन्यवाद दिन चाहन्छु, र यो विशेष गरी हेटौँडा 17 गैरीगाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम अलि भर्खरको छ, यसलाई हुर्काउन बढाउन यहाँहरूको सञ्चारले चाहिँ सेवा पुगोस् भन्ने म अपेक्षा गर्दछु।
अहिले सुन्नुभयो हेटौडा उपमहानगरपालिका वडा नम्बर 17 गैरीगाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम तथा लक्ष्मी वेङ्कटेश मन्दिरका वरिष्ठ उपाध्यक्ष 61 वर्षीय ज्येष्ठ नागरिक उद्धव दाहालसँग गरिएको कुराकानी।
श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ। बाह्रै काल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनुपर्छ। यसका लागि तातो झोलिलो खानेकुरा खानुपर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नुपर्दछ। तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्छ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ। घर बाहिर निस्कदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ। काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ। सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्दछ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestanagarik@gmail.com, jestanagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौँ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना वज्राचार्यलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्कीसँगै म बिमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
जीवन हमी हंसी खुशी भरा भरा
जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ